السلام علیکم، یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے۔ آئیے اب ہم اس کی چوتھی فصل کے دوسری ریکارڈنگ کی طرف چلتے ہیں۔ یہی وہ لوگ ہیں جن کے دلوں پر خدا نے مہر لگا دی ہے اور انہوں نے اپنی خواہشات کا اتباع کر لیا ہے۔ ان میں سے وہ بھی ہیں جو پیغمبر کو اذیت دیتے ہیں اور کہتے ہیں کہ وہ تو صرف کان ہیں، آپ کہہ دیجئے کہ تمہارے حق میں بہتری کے کان ہیں کہ خدا پر ایمان رکھتے ہیں اور مومنین کی تصدیق کرتے ہیں اور صاحبان ایمان کے لیے رحمت ہیں، اور جو لوگ رسول خدا کو اذیت دیتے ہیں ان کے واسطے دردناک عذاب ہے۔ تحقیق کرنے والوں کے لیے واضح آیات کی یہ مقدار کافی ہے، اس طرح صحابہ کو دو حصوں میں تقسیم کر سکتے ہیں۔ نمبر ون، جو خدا و رسول صلی اللہ علیہ وسلم پر ایمان لائے اور اپنے امر و قیادت کو خدا و رسول کے سپرد کر دیا، ان کی اطاعت کی، ان کی صحبت میں زندگی گزاری اور ان کی خوشنودی میں جان دے دی، وہ کامیاب و رستگار ہیں، لیکن ان کی تعداد بہت کم ہے۔ قرآن انہیں شاکرین کے نام سے یاد کرتا ہے۔ نمبر دو، جو لوگ ظاہر ہیں خدا و رسول پر ایمان لائے لیکن ان کے دلوں میں بیماری رہی اور انہوں نے اپنے امور کو خدا و رسول صلی اللہ علیہ وسلم کے سپرد نہیں کیا، ہاں شخصی فوائد و دنیاوی مصلحت کے تحت خاموش رہے اور احکام و امر رسالت کے بارے میں رسول صلی اللہ علیہ وسلم سے جھگڑتے رہے، گھاٹا اٹھانے والے ہیں، ان کی اکثریت ہے۔ قرآن نے انہیں بہت ہی حقیر تعبیر سے یاد کیا ہے، چنانچہ ارشاد ہے، لقد جئناکم بالحق ولکن اکثرکم للحق کارہون، سورہ زخرف آیت نمبر 78۔ یقیناً ہم تمہارے پاس حق لے کر آئے لیکن تمہاری اکثریت تو حق کو ناپسند کرنے والی ہے۔ اس سے محقق پر یہ بات منکشف ہو جائے گی کہ یہ اکثریت نبی صلی اللہ علیہ وآلہ وسلم کے ساتھ زندگی گزارتی تھی، آپ کے پیچھے نماز پڑھتی تھی، حضر و سفر میں آپ کے ہمراہ رہتی تھی اور آپ کے تقرب کا اس لیے ذریعہ ڈھونڈتی تھی تاکہ مخلص مومنین ان کی حالت سے واقف نہ ہو سکیں اور عبادت و تقوی کے لحاظ سے لوگوں کی نظروں میں خود کو ایسا بنا کر پیش کرتی تھی کہ جس پر مومنین رشک کرنے لگے۔ جب حیات نبی صلی اللہ علیہ وآلہ وسلم میں ان کی یہ حالت تھی تو نبی صلی اللہ علیہ وسلم کے بعد انہوں نے کیا کچھ نہ کیا ہوگا۔ ان میں کوئی شک نہیں کہ وہ لوگ بہت چالاک تھے، ان کی تعداد روز و افزوں تھی، ان کے ہم خیال بہت زیادہ تھے، اور اب کوئی نبی صلی اللہ علیہ وسلم نہیں تھا جو انہیں پہچانتا اور نہ ہی وسیع کا سلسلہ تھا جو ان کی حقیقت کا انکشاف کرتا۔ خصوصاً نبی صلی اللہ علیہ وسلم کی وفات حسرت آیات کے بعد اہل مدینہ کے درمیان دیکھتے ہی دیتے افتراق پھیل گیا، اسی طرح حضیزۃ العرب میں لوگ مرتدد ہو گئے جو کفر و نفاق میں بہت ہی سخت تھے۔ ان میں سے بعض نے تو نبوت کا دعویٰ کر دیا، جیسے مسلمہ کذاب اور طلحہ و صباہ بنت الحرس، اور ان کے پیروکار واضح رہے کہ یہ سب صحابہ تھے۔ اگر ہم ان تمام باتوں سے چشم پوشی کر لیں اور صرف رسول صلی اللہ علیہ وآلہ وسلم کے ان صحابہ کو مورد نظر قرار دیں کہ جو مدینے میں مقیم تھے، تو ان کے بارے میں بھی ہمیں یقیناً ان میں سے بھی نفاق کے عناصر موجود تھے، یہاں تک کہ ان میں بیشتر خلافت کے چکر میں اپنی پہلی حالت کی طرف پلٹ گئے تھے۔ گزشتہ بحثوں میں ہمیں یہ بات معلوم ہو گئی کہ انہوں نے رسول صلی اللہ علیہ وسلم اور ان کے جانشین کے خلاف کارروائی کی، اور رسول صلی اللہ علیہ وسلم کے احکام کی اس وقت بھی مخالفت کی جواب بستر مرگ پر تھے۔ یہ وہ حقیقت ہے جس کا اقرار تاریخ و سیرت نبی صلی اللہ علیہ وسلم کی کتابوں کے مطالعے کے وقت ہر ایک حق کا متلاشی کرے گا، اور کتاب خدا میں اس بات کو جلی ترین عبارت میں بیان کیا گیا ہے۔ چنانچہ ارشاد ہے، سورہ آل عمران آیت نمبر 144، और मोहम्मद तो सिर्फ रसूल हैं, सल्लल्लाहु अलैहि वसल्लम हैं, इनसे पहले भी बहुत से रसूल गुजरे हैं, क्या अगर वो मर जाएं या कत्ल हो जाएं तो तुम उल्टे पैरों पलट जाओगे? तो जो ऐसा करेगा वो खुदा को कोई नुकसान ना पहुंचा सकेगा और खुदा शुक्रगुजारों को अनकरीब उनकी जजा देगा। पर सहाबा से शुक्रगुजार बहुत कम थे और वही दीन पर बाकी रहे और इस ज़माने में साबित कदम रहे जब दूसरे रसूल सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ साजिश में मसरूफ़ थे और उन्होंने दीन में किसी किस्म की तब्दीली नहीं की। ये आयत करीमा और इसका मुहक्किम मफहूम अहले सुन्नत के इस दावे को बातिल कर देता है कि सहाबा का मुनाफिकीन से कोई ताल्लुक न था। और अगर हम इनकी इस बात को कबूल भी कर लें तो भी इस आयत का ताल्लुक़ मुखलिस सहाबा से है कि जो हयात नबी सल्लल्लाहु अलैहि वसल्लम में मुनाफिक नहीं थे, लेकिन आपकी वफ़ात के बाद उल्टे पैरों अपनी पहली हालत पर पलट गए थे। उनकी कैफियत अनकरीब इस वक्त वाज़ा होगी जब हम हयात नबी सल्लल्लाहु अलैहि वसल्लम में और इनकी हयात के बाद सहाबा के कारनामों का जायज़ा लेंगे और इनके बारे में रसूल सल्लल्लाहु अलैहि वसल्लम के अक़वाल का तज्ज़िया करेंगे और इनके मुतालिक रसूल सल्लल्लाहु अलैहि वसल्लम के अक़वाल से तारीख़ व हदीस सैर की किताबों में भरी पड़ी हैं। हदीस नबी सल्लल्लाहु अलैहि वसल्लम बाज़ सहाबा का राज फाश करती हैं। मुखालिफ इस हदीस नबी में जो सहाबा के बारे में वारिद हुई हैं कोई ख़दशा वारिद नहीं कर सकेगा और इन्हें ज़ईफ़ करार नहीं दे सकेगा। इस वक्त हम बुखारी से अहादीस पेश करते हैं जो अहले सुन्नत के नज़दीक सही तरीन किताब है। अगरचे बुखारी ने सहाबा की इज़्ज़त बचाने के लिए बहुत सी अहादीस को छुपा लिया है, ये बात तो इनके मुतालिक मशहूर है, इसलिए कि बुखारी के अलावा अहले सुन्नत की साहा में वाज़ा इबारत में इनका ज़ोफ़ बयान किया गया है। इसके बावजूद हम अपनी सेहत के इस्तेहकाम के लिए बुखारी की मुख्तसर अहादीस ही पर इक्तफा करते हैं। बुखारी ने अपनी सही की जिल्द एक की किताबुल ईमान की खौफुल मोमिन मन यहतो अमलाओ हवालो यशीर में तहरीर किया है कि इब्राहिम तयमुमी ने कहा कि मैंने अपने कौल को अपने अमल पर कभी नहीं परखा क्योंकि मुझे इस बात का खौफ है कि कहीं मैं झूठा साबित ना हो जाऊं। इब्ने अबी मलीका कहते हैं कि मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम के ऐसे 30 सहाबा से मुलाकात की है कि जिन्हें अपने बारे में ये खौफ था कि कहीं वो मुनाफिक ना हों। इनमें से कोई भी ये दावा नहीं करता था कि हम जिब्रील व मिकाइल के ईमान पर बरकरार हैं। और जब इब्ने अबी मलीका ने 30 सहाबा नबी सल्लल्लाहु अलैहि वसल्लम को अपने निफाक से डराता हुआ पाया और वो अपने सही ईमान का दावा भी नहीं कर सकते थे, फिर अहले सुन्नत को क्या हो गया कि वो सहाबा को अंबिया की मंजिल तक पहुंचाते हैं और किसी के मुतालिक तनकीद सुनना गवारा नहीं करते। बुखारी ने अपनी सही की जिल्द नंबर 4 की किताबुल जिहादुल असीर के जासूस व तजस्सुस वाले बाप में तहरीर किया है कि हातिब इब्ने अबी बल्तिया रसूल सल्लल्लाहु अलैहि वसल्लम के सहाबी ने मुशरिकीन को रसूल सल्लल्लाहु अलैहि वसल्लम के मंसूबों की खबर दी। जब इसे इसके ख़त के साथ रसूल सल्लल्लाहु अलैहि वसल्लम की खदमत में हाजिर किया गया, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इससे दरियाफ्त किया कि ये क्या है, तो इसने माजरत करते हुए कहा कि मैं मक्का में अपने कुराबतदारों की हिमायत करना चाहता था। रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसकी तस्दीक की। उमर रजी अल्लाह ताला अन्हा ने कहा, या रसूल अल्लाह इजाज़त दीजिए कि मैं इस मुनाफिक की गर्दन उड़ा दूं। कहा, ये बदर में शरीक था, तुम तो जानते हो कि खुदा ने अहले बदर के बारे में क्या फरमाया है कि तुम जो चाहो करो, मैंने तुम्हें माफ़ किया। और जब हातिब ऐसा सहाबी जो बदरी सहाबा में से था नबी सल्लल्लाहु अलैहि वसल्लम के इसरार को नबी सल्लल्लाहु अलैहि वसल्लम के दुश्मनों मुशरिकीन के पास भेज देता है और अपने कुराबतदारों को हिमायत की वजह से खुदा रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ खयानत करता है और उमर इब्ने खत्ताब इसके निफाक को गवाही देते हैं, तो इन लोगों का क्या हाल होगा जो फतह खैबर व फतह हनैन के बाद या फतह मक्का के बाद जबरन या खुशी, ख्वाह मुसलमान हुए थे। बुखारी ने अपनी सही के जिल्द नंबर 6 किताब फजाइलुल कुरान के सवा अलैहिम अस्तगफराता लहुम अम लम तस्तगफिर लहुम लन यकफिरल्लाहु लहुम इन्नल्लाह लयहदिल कौमल फासिकीन वाले बाब में तहरीर किया है कि मुहाजिरीन के एक शख्स का अंसार के किसी मुसलमान से झगड़ा हो गया। अंसारी ने अंसार को पुकारा और मुहाजिर ने मुहाजिरीन से मदद की। जब रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यह सुना तो फरमाया, क्या जाहिलियत के झगड़े लौट आए? लोगों ने कहा, या रसूल अल्लाह, मुहाजिरीन का एक आदमी अंसार से लड़ गया। आपने फरमाया, लड़ाई झगड़ा ख़त्म करो, क्योंकि ये पोच पोसीदा हरकत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इस बात के बाद फौरन अब्दुल्ला इब्ने अबी ने कहा, कसम खुदा की, जब हम मदीना वापस जाएंगे तो जो लोग शरीफ ताकतवर और बाइज्जत हैं वो यकीनन जलीलो खौर लोगों को मदीने से बाहर निकाल देंगे। शुदा शुदा ये खबर रसूल सल्लल्लाहु अलैहि वसल्लम तक पहुंची। उमर ने खड़े होकर कहा, पैगंबर खुदा इजाज़त दीजिए तो मैं इस मुनाफिक की गर्दन मार दूं। पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जाने दो ताकि लोग ये ना कहें पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने अपने अजहाब को कत्ल कर रहे हैं। इस हदीस से साफ जाहिर होता है कि मुनाफिकीन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अजहाब में थे। इसीलिए तो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उमर की बात की तायद की। उमर ने अब्दुल्ला इब्ने अबी को मुनाफिक कहा था, लेकिन मुनाफिक होने के बावजूद पैगंबर ने उमर को इस अब्दुल्ला इब्ने अबी को कत्ल करने की इजाज़त इसलिए नहीं दी कि लोग ये कहने लगेंगे कि मोहम्मद अपने असहाब को कत्ल कर रहे हैं। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इस बात से अच्छी तरह वाकिफ थे कि मेरे असहाब ज़मीन ज़्यादातर मुनाफिक हैं। अगर मुनाफिक को कत्ल किया जाए तो आप सल्लल्लाहु अलैहि वसल्लम के असहाब की तादाद बहुत कम रह जाएगी। कहाँ हैं अहले सुन्नत? क्या वो इस तल्ख हकीकत से आगाह नहीं हैं? इनके ख्यालात को बातिल करने के लिए इतना ही काफ़ी है। बुखारी ने किताब शहादात जिल नंबर 3 बाब हदीस उफक में तहरीर किया है कि पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आया कोई है जो मुझे इस शख्स से निजात दिलाए जो मेरे अहले बैत को अजियत देता है? ये सुनकर साद इब्ने माज खड़े हुए और कहा, ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, कसम खुदा की मैं आपको इससे निजात दिलाऊंगा, ख्वाह इसका ताल्लुक ओसो खिजरज के कबीले ही से क्यों ना हो। मैं उसकी गर्दन मारूंगा, आप ऐसे मौक़ों पर हमें बुलाइए, हम आपकी मदद को पहुंचेंगे, हुक्म बजा लाएंगे। इसके बाद साद इब्ने इबादा कबीले खिजरज के रईस से हमियत के बारे ना रहा गया और खड़े होकर कहा, तू झूठ कहते हो, कसम खुदा की तुम इन खजरज वालों का कुछ नहीं बिगाड़ सकते। इनके बाद सैयद इब्ने खजीर खड़े हुए और कहा, कसम खुदा की तुम झूठ कहते हो, हम इसे लाजमी कत्ल करेंगे, और चूंकि तुम मुनाफिक हो इसलिए मुनाफिकों की तरफदारी कर रहे हो। नतीजा ये हुआ कि कबीले औसो खजरज वाले जंग पर आमादा हो गए। पैगंबर सल्लल्लाहु अलैहि वसल्लम मिंबर थे और इन्हें ओसो खिजरज वालों को ठंडा करने की कोशिश कर रहे थे, यहाँ तक कि इनका गैज़ो गज़ब ख़त्म हुआ और वो जंगो खूनरेजी से बाज रहे। जब अंसार की बुलंद पाया शख्सियत साद इब्ने इबादा को नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने मुनाफिक कह दिया गया और किसी ने इनकी हिमायत तक ना की, हालांकि साद इब्ने अमादा इन्हें अंसार की फ़र्द हैं जिनकी खुदावंद आलम ने कुरान मजीद में तौसीफ बयान फरमाई है। ये सब ओसो खजरज वाले इस मुनाफिक को कत्ल करने से बचाने के लिए जो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के अहले बैत को अजियत देता है, दोनों एक दूसरे के मुकाबले में आ जाते हैं और जंगो पैकार के लिए तैयार हो जाते हैं और हज़रत सल्लल्लाहु अलैहि वसल्लम के सामने चीखना चिल्लाना शुरू कर देते हैं। बस वो लोग क्यों कर मुनाफिक नहीं हो सकते जिन्होंने ज़िंदगी भर रसूल सल्लल्लाहु अलैहि वसल्लम, खुदा और इस्लाम से जंग की? और इन लोगों के मुनाफिक होने में क्या शक है जिन्होंने आपकी वफ़ात के बाद खिलाफत के लिए आपके लखते जिगर के घर को जलाने का इरादा कर लिया था? بخاری نے اپنی صحیح کے جلد نمبر 8 کی کتاب التوحید میں خداوند عالم کے اس قول کے بارے میں تارج الملائکۃ و روح لیلتہ من تحریر کیا ہے کہ علی ابن ابی طالب نے یمن سے رسول خدا کی خدمت میں سونا بھیجا، آپ نے اسے بعض لوگوں کے درمیان تقسیم کر دیا تو قریش اور انصار کو یہ بات بری لگی، تو انہوں نے کہا کہ رسول صلی اللہ علیہ وسلم نے بخود کے لوگوں کے درمیان سونا تقسیم کر دیا اور ہمیں چھوڑ دیا، آپ نے فرمایا میں نے ان کے دلوں کو موہ لینے کے لیے ایسا کیا ہے، بس ایک شخص آگے بڑھا اور کہنے لگا اے محمد خدا سے ڈریے، نبی صلی اللہ علیہ وسلم نے فرمایا اگر میں خدا کی مایوسیت کروں تو اس کی اطاعت کون کرے گا، اس نے مجھے دنیا والوں کے لیے امین بنایا ہے اور تم مجھے امین نہیں سمجھتے، اس موقع پر خالد بن ولید نے پیغمبر صلی اللہ علیہ وسلم سے اس شخص کو قتل کرنے کی اجازت طلب کی لیکن نبی صلی اللہ علیہ وسلم نے اجازت نہ دی، جب وہ شخص چلا گیا اس وقت آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ لوگ مجھ سے وابستہ اور میرے قریب رہنے والے لوگ ہیں کہ جو قرآن کی تلاوت کرتے ہیں لیکن قرآن ان کے حلق سے نیچے نہیں اترتا، اسلام سے ایسے خارج ہوتے ہیں جیسے تیر کمان سے نکل جاتا ہے، یہ مسلمانوں کو قتل کرتے ہیں اور بت پرستوں کو اپنی مدد کے لیے بلاتے ہیں، اگر ان پر میری دست ترس ہوگی تو انہیں قوم آت کی طرح قتل کروں گا۔ صحیح بخاری جلد 187 صفحہ نمبر۔ اس شخص رسول خدا کے اصحاب میں سے دوسرا منافق ہے جو بے ادبانہ آپ صلی اللہ علیہ وسلم پر سونے کی تقسیم کے سلسلے میں ظلم کا اتہام لگاتا ہے اور کہتا ہے کہ اے محمد اللہ سے ڈریے، باوجود یہ کہ نبی صلی اللہ علیہ وسلم ان کے نفاق سے واقف ہیں اور آپ کو معلوم ہے کہ میرے پاس بیٹھنے والوں میں سے کچھ لوگ اسلام سے ایسے نکل جائیں گے کہ جیسے کمان سے تیر نکلتا ہے اور وہ بت پرستوں سے مدد چاہیں گے، ان تمام باتوں کے باوجود نبی صلی اللہ علیہ وسلم نے خالد ابن ولید کو اس کے قتل سے باز رکھا۔ یہ ان اہل سنت کا جواب ہے جو اکثر میرے اوپر یہ کہہ کر حجت قائم کرتے ہیں کہ اگر رسول صلی اللہ علیہ وسلم یہ جانتے تھے کہ میرے صحابی منافق ہیں اور وہ عنقریب مسلمانوں کی گمراہی کا سبب قرار پائیں گے تو آپ پر دین کی حفاظت اور امت کی حمایت کی خاطر ان کو قتل واجب تھا۔ بخاری نے اپنی صحیح کی جلد نمبر 3 کتاب الصلح باب عز الشارۃ الامام بالصالح میں روایت کی ہے کہ ابن زبیر بیان کرتے ہیں کہ وہ حرہ کے ایک گھاٹ کے بارے میں انصار میں سے اس شخص سے جھگڑ رہے تھے جو رسول صلی اللہ علیہ وسلم کے ساتھ جنگ بدر میں شریک تھا، وہ دونوں پانی پی رہے تھے، رسول صلی اللہ علیہ وسلم نے زبیر سے کہا کہ پہلے تم پانی پی لو، اس کے بعد اپنے ہمسایوں کو پینے دو، انصاری کو غصہ آ گیا اور کہنے لگا یا رسول صلی اللہ اس لیے کہ وہ آپ کا چچا زاد بھائی ہے، یہ بات سن کر رسول صلی اللہ علیہ وسلم کے چہرے کا رنگ بدل گیا اور فرمایا پہلے تم پانی پی لو اور باقی کو محفوظ کر لو تاکہ اسے زمین پی لے جائے۔ یہ آپ صلی اللہ علیہ وسلم کے اصحاب میں سے نفاق کا دوسرا نمونہ ہے کہ جو سمجھتا ہے کہ رسول صلی اللہ علیہ وسلم پر عصبیت طاری ہو گئی ہے، اس لیے وہ اپنے چچا زاد بھائی ابن زبیر کی طرفداری کر رہے ہیں اور یہ بات اس لیے اتنی بے حیائی سے کہی کہ شدت غضب سے رسول صلی اللہ علیہ وسلم کا چہرے کا رنگ متغیر ہو گیا۔ عبداللہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ پیغمبر نے روز حنین لوگوں میں مال غنیمت تقسیم کیا، اغزا ابن حابس کو 100 اونٹ عطا کیے اور اسی طرح انیہ ابن سودا اونٹ دیے، 100 اونٹ دیے اور اشرف عرب کو بھی مال و دولت دیا اور اس روز تقسیم سے ان لوگوں کو متاثر کر لیا۔ اس شخص نے کہا کہ خدا کی قسم اس تقسیم میں نہ عدالت کا پاس و لحاظ رکھا گیا اور نہ ہی خدا کی رضا کا۔ راوی کہتا ہے کہ میں نے کہا قسم خدا کی یہ بات میں ضرور پیغمبر صلی اللہ علیہ وسلم کو بتاؤں گا، میں رسول صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور اس واقعے کی اطلاع دی، آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر خدا اور رسول عادل نہیں ہیں تو پھر کون عادل ہوگا، خدا موسیٰ پر رحم کرے، انہیں اس سے بھی زیادہ تکلیفیں دی گئیں اور انہوں نے صبر کیا۔ یہ اصحاب رسول صلی اللہ علیہ وسلم میں سے دوسرا منافق ہے، شاید یہ شخص قریش کے سربراہ وہ افراد ہیں जो बेरावी ने डर के मारे इसका नाम नहीं लिया है, क्योंकि इस वक्त वो हुकूमत का खास आदमी था। आपने मुलाहजा फरमाया कि किस एतमाद के साथ इसने कसम खाकर कहा कि पैगंबर सल्लल्लाहु अलैहि वसल्लम आदिल नहीं है और तकसीम में खुदा की रजा का ख्याल नहीं रखा है। खुदा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर रहमत नाजिल करें, इन पर इससे कहीं ज़्यादा जुल्म हुआ और आपने सब्र किया। बुखारी मुस्लिम ने अबू सईद खजरी से रिवायत की है कि उन्होंने कहा कि हम तकसीम गनीमत के वक्त रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास मौजूद थे, जब नबी तमीम में से जुरुल खवासीरा नामी शख्स रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आया और कहने लगा, या रसूल अल्लाह अदल कीजिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुदा तुझे गारत करे, अगर मैं अदल ना करूं तो फिर कौन अदल से काम लेगा? अगर मैंने अदल ना किया होता तो तुम खसारे में रहते। ये बात सुनकर उमर ने कहा, या रसूल अल्लाह मुझे इजाज़त दीजिए अगर इस शख्स की गर्दन मार दूं। आपने फरमाया, छोड़ो, जाने दो, इसके बहुत से दोस्त ऐसे हैं कि अपने रोज़े नमाज के मुकाबले में तुम सबके रोज़े नमाज को हकीर समझते हैं। ये कुरान की तिलावत करते हैं लेकिन कुरान इनके हलक से नीचे नहीं उतरता है। ये दीन से इस तरह निकल जाते हैं जिस तरह कमान से तीर निकल जाता है। ये मुनाफिकीन सहाबा में से एक और नमूना है, जो लोग मोमिनों के सामने अपने तकवे और खुशू का बहुत ज़्यादा इजहार करते हैं। यहाँ तक कर नबी सल्लल्लाहु अलैहि वसल्लम ने उमर से फरमाया कि वो तुम्हारे रोज़े नमाज को अपने रोज़े नमाज के सामने बेच सकते हैं। बेशक वो अच्छी तरह कुरान को हिफ्ज करते थे लेकिन वो इनके हलक से नीचे नहीं उतरता था। और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये कॉल, छोड़ो, जाने दो, इनके बहुत से दोस्त ऐसे हैं, इस बात पर दलालत कर रहा है कि सहाबा में एक बड़ी तादाद मुनाफिकीन की थी। आयशा कहती हैं कि पैगंबर ने एक दस्तूर मुरतब किया और लोगों को इस पर अमल पैरा होने का हुक्म दिया, लेकिन लोगों ने इस पर अमल नहीं किया। बस रसूल सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा दिया और खुदा की हमदो सताइश के बाद फरमाया, इन लोगों का क्या हो गया जो मेरे दस्तूर के मुताबिक अमल नहीं करते हैं? इस पर अमल करता हूँ, खुदा कसम खुदा की मैं इनसे ज़्यादा खुदा को पहचानता हूँ, इनसे ज़्यादा खुदा से डरता हूँ। ये उन सहाबा का एक नमूना है जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से पहलू तही किया करते थे, और इसमें कोई शक नहीं कि सहाबा रसूल सल्लल्लाहु अलैहि वसल्लम के अफ़ाल का मजाक उड़ाया करते थे। और इसलिए तो तुम रसूल सल्लल्लाहु अलैहि वसल्लम को इनके दरमियान खुतबा देते हुए देखते हैं कि जिसमें आप खुदा की कसम खाकर कहते हैं, मैं उनसे ज़्यादा खुदा को पहचानता हूँ और उनसे ज़्यादा खुदा से खौफ खाता हूँ। बुखारी ने इब्ने अब्बास से रिवायत की है कि चौथी ज़िलहज को नबी सल्लल्लाहु अलैहि वसल्लम तहलील करते हैं, हज के लिए तशरीफ़ लाए। जब हम आप सल्लल्लाहु अलैहि वसल्लम के पास पहुँचे तो आपने हमें हज को उम्रे से बदलने का हुक्म दिया, सो हमने हज को उम्रे से बदल दिया ताकि हम अपनी बीवियों के साथ रहें। इसी सिलसिले में एक खबर गश्त करने लगी। अता कहते हैं कि जाबिर ने कहा कि हम में से कोई आदमी मना की तरफ जाने लगा जबकि इसके अजू तनासुल से मन्नी टपक रही थी, तो जाबिर ने कहा कि इसे रोको। शुदा यह खबर रसूल खुदा तक पहुंची। आप खुतबा देने के लिए खड़े हो गए और फरमाया कि मुझे इत्तला मिली है कि लोग ऐसा ऐसा कर रहे हैं, कसम खुदा की मैं इनसे कहीं ज़्यादा नेक और खुदा तरस हूँ। असाब रसूल सल्लल्लाहु अलैहि वसल्लम से ये एक और गिरोह है जो अहकाम शरिया में रसूल सल्लल्लाहु अलैहि वसल्लम के हुक्म की मुखालफत करता है, और आप सल्लल्लाहु अलैहि वसल्लम का ये कॉल कि मुझे इत्तला मिली है कि लोग ऐसा ऐसा कह रहे हैं, इस बात पर दलालत कर रही है कि अक्सर लोगों ने अपनी बीवियों के लिए महल होने से इनकार कर दिया था। ये कह दिया था कि हम तो पाक हैं, मनी जाने में क्या अशकाल है, जबकि मनी इनके अजू तनासुल से टपक रही थी। इन नादानों से ये बात पोशीदा रही कि जिनसी काम के बाद खुदा ने इनके ऊपर गुस्ल तहारत वाजिब किया है, बस वो कैसे मना चले जा रहे हैं जबकि मनी उनके अजू तनासुल से टपक रही है। क्या वो अहकाम खुदा को रसूल सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा बेहतर जानते हैं या वो खुदा से रसूल सल्लल्लाहु अलैहि वसल्लम की बनिस्बत ज़्यादा डरते हैं? लारेब रसूल सल्लल्लाहु अलैहि वसल्लम के बाद उमर ने मता हज और मता निसा दोनों को इसीलिए हराम करार दे दिया। پس جب وہ حیات نبی صلی اللہ علیہ وسلم میں ایام حج میں نبی صلی اللہ علیہ وسلم کے اس حکم کو ٹھکرا سکتے ہیں کہ تم اپنی بیویوں سے نکاح کرو تو آپ کے بعد اس کا متع کو حرام قرار دینا کوئی بعید نہیں ہے۔ وہ نبی صلی اللہ علیہ وسلم کے حکم کی تعمیل نہیں کرنا چاہتے اور عقد متع کو زنا تصور کرتے ہیں۔ آج تمام اہل سنت کا یہی مسلک ہے۔ بخاری نے انس ابن مالک سے اپنی صحیح میں روایت کی ہے کہ جب رسول صلی اللہ علیہ وسلم کو خدا نے حوازن کا مال غنیمت میں عطا کیا اور رسول صلی اللہ علیہ وسلم نے وہ مال ایک قریشی کو دے دیا تو انصار نے کہا، خدا پیغمبر صلی اللہ علیہ وسلم کی مغفرت کرے، وہ تو سب کچھ قریش کو بخش دے رہے ہیں اور ہمیں محروم رکھ رہے ہیں، ہماری شمشیر سے قریش کا خون ٹپکتا ہے۔ پس رسول صلی اللہ علیہ وسلم نے صرف انہیں ایک قبا کے نیچے جمع کیا اور فرمایا کہ اس بات کو پھر دہراؤ جو مجھ تک پہنچی ہے۔ جب انہوں نے اپنی بات کا آدھا کیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے انہی لوگوں کو غنیمت دی ہے جو تازہ مسلمان ہیں، کیا تم بات سے راضی نہیں ہو کہ وہ لوگ اپنے باطن بدن مال لے کر جائیں گے؟ کیا تم رسول صلی اللہ علیہ وسلم خدا کے ساتھ اپنے گھروں کو اسی طرح نہیں پلٹے ہو؟ قسم خدا کی جو چیز تم لے کر اپنے گھروں کو پلٹے ہو وہ اس سے کہیں بہتر ہے، اور جو وہ لوگ لے کر پلٹے ہیں آپ صلی اللہ علیہ وسلم کو۔ اس بات سے انصار نے کہا کہ اے پیغمبر صلی اللہ علیہ وسلم، خدا ہم مطمئن و راضی ہو گئے۔ اس کے بعد آپ صلی اللہ علیہ وسلم نے فرمایا، تم لوگ میرے بعد حب النفس اور شہوت کا مشاہدہ کرو گے، پس تم خدا و رسول سے ملاقات کے وقت تک صبر کرنا۔ انس کہتے ہیں کہ ہم نے اس پر صبر نہیں کیا ہے۔ یہاں ہم ایک سوال کرنا چاہتے ہیں اور وہ یہ کہ آیا پورے معاشرے انصار میں کوئی شخص ایسا ہے جو رسول کے ہر کام سے مطمئن ہو گیا ہو، یہ اعتقاد رکھتا ہو کہ رسول صلی اللہ علیہ وسلم خواہشات و عصبیت سے بری تھے، اس سلسلے میں خدا کے قول کو سمجھتا ہو؟ سورہ نساء کی آیت نمبر 5 میں خدا فرماتا ہے، قسم آپ کے پروردگار کی، یہ ہرگز مومن بن سکیں گے یہاں تک کہ اپنے اختلاف میں آپ کو حکم بنا لے اور جب آپ فیصلہ کر دیں تو پھر اپنے دل میں کسی قسم کی تنگی کا احساس نہ کریں اور قطعی طور پر آپ کے فیصلے پر راضی ہو جائیں۔ ان میں سے کوئی ایسا شخص ہے جس نے رسول صلی اللہ علیہ وسلم کے بارے میں انصار کے اس قول کی تردید کی ہو کہ خدا رسول کی مغفرت کرے؟ ہرگز ان میں کامل و ایمان آیت کے اقتضا کے لحاظ سے ایک شخص بھی نہیں ہے، اور ان کے بعد ان کا کہنا ہاں یا رسول اللہ صلی اللہ علیہ وسلم ہم راضی ہو گئے سے یہ بات ثابت ہوتی ہے کہ وہ مطمئن نہیں ہوئے تھے، جیسا کہ اس سلسلے میں انس ابن مالک کی گواہی موجود ہے کہ جو انصاری گزشتہ شہادت کے وقت موجود تھے۔ انس کہتے ہیں کہ ہم سے صبر کرنے کی وصیت کی تھی لیکن ہم صبر نہیں کرتے۔ بخاری نے احمد ابن اشکاف سے اور انہوں نے محمد ابن فضیل سے، انہوں نے اللہ ابن مصیب سے اور مصیب نے اپنے والد سے روایت کی ہے کہ میں نے برا ابن عازب رضی اللہ تعالی عنہ سے ملاقات کی اور کہا، آپ خوش نصیب ہیں کہ آپ نبی صلی اللہ علیہ وسلم کے ساتھ رہے، اور درخت کے نیچے ان کی بیعت کی۔ برا ابن عازب نے کہا، بھتیجے تمہیں نہیں معلوم کہ ہم نے ان رسول صلی اللہ علیہ وسلم کے بعد کیا کیا؟ یقیناً برا ابن عازب نے کہا ہے، بے شک اکثر لوگ اسے نہیں جانتے کہ صحابہ نے اپنے نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد کیا کیا۔ کسی نے ان کے جانشین پر ظلم کیا، انہیں خلافت سے دور رکھا، کسی نے ان کی پارے جگر پر ظلم کیا اور انہیں جلا دینے کی دھمکی دی، ان کی خمس عطیہ اور میراث و غصب کر لیا، وصیت نبی صلی اللہ علیہ وسلم کی مخالفت کی، احکام شریعت کو بدل ڈالا، حدیث نبوی کو جلا ڈالا، ان کے اہل بیت علیہ السلام پر لعنت اور براگندہ کے رسول صلی اللہ علیہ وسلم کو اذیت دی، اور حکومت منافقین و فاسقین و دشمنان خدا و رسول صلی اللہ علیہ وسلم کو سونپ دی، اور سب سی بدعتیں ہیں جو انہوں نے رسول صلی اللہ علیہ وسلم کے بعد کی ہیں، وہ عامہ اہل سنت سے پوشیدہ ہیں और वो इतने ही हकायक से वाकिफ व बाखबर हैं जितने मकतबुल खुल्फा ने पेश किए थे। इस मकतब ने अपनी फनकारी और शख्सी इश्तिहार से अहकाम खुदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम में तब्दीली कर दी और इस तब्दीली को बिद्दत हसीना का नाम दिया। इसीलिए तो मैंने अपने सुन्नी भाइयों से कहता हूँ कि सहाबा की सोहबत से फरेब ना खाना,